नेपाल दर्पणमा साथी विष्णु विश्वकर्मासँगै सुफल काफ्लेको नमस्कार। नेपाल दर्पण उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरि विभिन्न एफएम स्टेशनहरूबाट तथा मोबाइल एप्लिकेशन र अनलाइनबाट संसारभर एकसाथ प्रसारण भइरहेको छ।
नेपाल दर्पणका साथमा
सर्वोत्कृष्ट सिटीसी चिया वेलकम चिया हर पल रिफ्रेशिंग।
नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
वीरगंजमा ग्यास उद्योगमा लागेको आगो निभाउन गएका दुईजना अग्नि नियन्त्रकको ज्यान गयो, तीनजना घाइते। उद्योगमा लागेको आगो 10 घण्टापछि नियन्त्रणमा।
देशभरिका 28.5% नागरिक गरीब, 2 नम्बर र 6 नम्बर प्रदेशमा गरीब धेरै रहेको दावी।
राष्ट्रपति भण्डारीसँग एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको भेट, राष्ट्रिय सभा गठन सम्बन्धी अध्यादेशका बारेमा छलफल।
रोहिङ्ग्यालाई म्यानमारमा फिर्ता गराउने प्रक्रिया 10 दिनपछि शुरू हुने, बंगलादेश पुगेका मध्ये 3/4 फर्काइने।
र ईपीएल क्रिकेटमा विराटनगर वारियर्स र भैरवा ग्ल्याडिएटर्स विजयी।
वैदेशिक रोजगार न्याय सम्बन्धी जानकारी।
वैदेशिक रोजगारमा जाने व्यक्ति ठगिएमा वा शोषणमा परेमा वैदेशिक रोजगार विभागमा उजुरी गर्नुपर्दछ। वैदेशिक रोजगारमा ठगिएको व्यक्तिले बुझाएको रकम र त्यसमा थप 50% क्षतिपूर्ति पीड़कबाट फिर्ता पाउनेछन्। वैदेशिक रोजगारमा जाँदा लाग्ने खर्च मेन पावर कम्पनीलाई बुझाई अनिवार्य भरपाई लिनुपर्दछ।
निशुल्क कानूनी सहायता चाहिएमा पिपुल फोरमको फोन नम्बर 01442397 सम्पर्क गर्न सक्नुहुनेछ।
वैदेशिक रोजगार प्रबन्धन बोर्डसँगको सहकार्य र गभर्नेन्स फेसिलिटीको सहयोगमा पिपुल फोरमद्वारा सञ्चालित कानूनी सहायता कार्यक्रम।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब सुनौ पूरा खबर। वीरगंजको सुपर ग्यास उद्योगमा लागेको आगो निभाउन गएका दुईजना अग्नि नियन्त्रकको जलेर ज्यान गएको छ, अरू तीनजना घाइते भएका छन्। आज बिहान आगो लागेको खबर पाउनसाथ आगो निभाउन पुगेका बारूण यन्त्रका कर्मचारी यादव अधिकारी र मधुसूदन मिश्रको ज्यान गएको प्रहरीले जनाएको छ। घाइते मध्ये संजीव नेपाल र अरूण महतोलाई उपचारका लागि हेलिकप्टर मार्फत काठमाडौँ ल्याइएको छ। अर्का घाइते अम्बिका राउत कुर्मीको वीरगंजको हेल्थ केयर अस्पतालमा उपचार भइरहेको छ। वीरगंज महानगरपालिकाको वडा नम्बर 14 गण्डक नहर नजिकै रहेको ग्यास उद्योगमा आगो लागेपछि पुगेका उज्यालो सहकर्मी केसी लामिछाने।
वीरगंजको सुपर ग्यास उद्योगमा बिहान 6:30 बजेदेखि लागेको आगो दिउँसो 3:30 बजे नियन्त्रणमा आएको छ। नेपाल ग्यास कम्पनीका केही कर्मचारीहरूले भिजाएको बोरा लिएर उद्योगभित्र पसेर लिकेज बन्द गरेपछि आगो नियन्त्रणमा आएको उद्योगका प्रबन्धक दिवाकर खड्काले बताउनुभयो। वीरगंज महानगरपालिकाको वडा नम्बर 14 गण्डक नहर नजिक रहेको सुपर ग्यास उद्योगमा बिहान आगो लागेको। बिहान उद्योगका बुलेटबाट ग्यास लिक भएपछि उद्योगका कर्मचारीहरू भागेको प्रबन्धक खड्काले बताउनुभयो। ग्यास लिक भएपछि स्थानीय प्रहरी प्रशासनलाई खबर गरेको उहाँले बताउनुभयो। स्थानीय प्रशासनले वीरगंज महानगरको बारुण यन्त्र उद्योग स्थलमा पठाउन लगाएको हो। उद्योगमा पुगेको बारुण यन्त्रले उद्योग परिसरमा पसेर पानीको पाइप मिलाएर चेक गर्नका लागि बारुण यन्त्र स्टार्ट गर्दा आगलागी भएको घटनास्थलमा रहनुभएका प्रहरी नायब निरीक्षक यज्ञ चौलागाईले बताउनुभयो। गाडी स्टार्ट गर्दा आगोको झिल्को फाल्यो अनि आगो लाग्यो, चौलागाईले भन्नुभयो। ग्यास लिक भएको सूचना पाएपछि जिल्ला प्रहरी कार्यालय पर्साले आवश्यक कुरा बुझ्न गण्डक चौकीका प्रमुख चौलागाईलाई उद्योगमा पठाएको हो। ग्यास बगेको देखिन्थ्यो, उहाँले भन्नुभयो स्ट्यान्ड बाई राख्नुपर्ने दमकल स्टार्ट भएपछि आगो लाग्यो अनि ज्यान जोगाउन भागियो। चौलागाईको खुट्टा खाली थिए भने प्रहरी हलदार परमनारायणको शरीर हिलामे भएको थियो। उद्योगमा लागेको आगोको लक्काले बारुण यन्त्रका कर्मचारीहरूलाई लपेट्यो। बारुण यन्त्रका यादव अधिकारी र मधुसूदन मिश्रको ज्यान गयो। संजीव नेपाल र अरूण महतो गम्भीर घाइते भए। घाइते दुवैलाई थप उपचारको लागि बिहान 11:45 बजे हेलिकप्टर मार्फत काठमाडौँ लगिएको हो। ग्यास लिक किन भयो भन्ने विषयमा उद्योगले अहिलेसम्म केही खुलाएको छैन, तर ग्यास लिक भएपछि उद्योगका कर्मचारीहरू उद्योग छाडेर भागेको घाइते भएका कर्मचारी अमिका राउत कुर्मीले बताउनुभयो। उहाँको वीरगंजको हेल्थ केयर अस्पतालमा उपचार भइरहेको छ। उद्योगमा रहेको ग्यास बुलेटमा जबरजस्ती क्षमताभन्दा बढी ग्यास भर्न खोज्दा ग्यास लिक भएको स्रोतले बताएको छ। तर उद्योग प्रशासनले भने ग्यास लिक हुनुको कारण भने बताएको छैन। उद्योगमा जडान गरिएका 3 बुलेटमा आगो लाग्ने र त्यो पड्किने आशंकामा स्थानीय प्रशासनले उद्योग नजिकका बासिन्दालाई सुरक्षित स्थानमा जान अपील गर्यो। उद्योगमा आग लागि हुँदा साना ग्यास सिलिण्डरहरू पड्केको आवाज टाढासम्म आइरहेको थियो। सुरक्षाकर्मीले 1 किलोमिटर अगाडि नै इत्याई पोखरी नजिकबाट कसैलाई जान दिएको थिएन। पोखरीबाट 1.5 किलोमिटर उत्तर पश्चिममा रहेको उद्योगमा अग्नि नियन्त्रक कुनै पनि व्यक्ति वा यन्त्रले काम गर्न सकेन। आगो निभाउन उद्योगमा पस्न सक्ने अवस्था नभएपछि स्थानीयलाई सुरक्षित स्थानमा सार्ने काममा स्थानीय प्रशासनले प्राथमिकता दिएको थियो। जनधनको क्षति हुन नदिनका लागि प्रहरीले माइकिङ गरेर वरिपरिको बस्तीलाई खाली गराइरहेको थियो। आगो नियन्त्रणमा जान सक्ने अवस्था थिएन। ग्यास बुलेट विस्फोट हुँदा लामो ठाउँसम्म प्रभाव पार्ने भएकाले चिन्तित रहेका स्थानीय बासिन्दा आगो नियन्त्रणमा आएपछि भने ढुक्क छन्। दिनभरि घर छोडेर सड़कमा निस्केका आफन्तहरू आगो नियन्त्रणमा आएपछि आफ्ना घर फर्किएका छन्।
यसैबीच वीरगंजको सुपर ग्यास उद्योगमा भएको आगलागी बारे छानबिन गर्न एलपी ग्यास उद्योग संघले छानबिन समिति गठन गरेको छ। संघका निवर्तमान अध्यक्ष शिव घिमिरेको नेतृत्वमा 5 सदस्यीय समिति गठन भएको हो। समितिको सदस्यमा कुश मल्ली, शंकर श्रेष्ठ, कृष्ण भक्त श्रेष्ठ र लक्ष्मी महर्जन हुनुहुन्छ। सुपर ग्यास उद्योगमा भएको आगलागी बारे सत्य तथ्य छानबिन गर्न समितिलाई 5 दिनको समय दिइएको छ। दुईजनाको ज्यान जाने गरी भएको आगलागीको कारण भने खुलेको छैन।
राष्ट्रिय सभा गठन सम्बन्धी अध्यादेश बारेको विवाद समाधानका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले राजनैतिक परामर्श शुरू गर्नुभएको छ। आज बिहान एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाल प्रचण्डलाई शीतल निवासमा बोलाएर राष्ट्रपति भण्डारीले छलफल गर्नुभएको छ। प्रधानमन्त्री शेरबहादुर देउवासँग पनि केही दिन अघि राष्ट्रपतिले छलफल गर्नुभएको थियो। सरकारले हिजो मात्र पत्रकार सम्मेलन गरेर राष्ट्रपति दलीय अनुकूलता अनुसार चलेको आरोप लगाउँदै आफूले पेश गरेको अध्यादेश छिटो स्वीकृत गरिदिन आग्रह गरेको थियो। सरकारले एकल संक्रमणीय निर्वाचन प्रणाली अप्नाउने गरी अध्यादेश पेश गरे पनि राष्ट्रपतिले दुई महिनादेखि त्यसलाई प्रमाणीकरण गर्नुभएको छैन। माओवादीले बहुमतीय आधारमा राष्ट्रिय सभा गठन हुनुपर्ने भन्दै राष्ट्रपतिलाई अध्यादेश स्वीकृत नगर्न दबाव दिइरहेका छन् एमाले र माओवादीले। अनि कांग्रेसले भने आफ्नो नेतृत्वको सरकारले पेश गरेको अध्यादेश स्वीकृत गर्नु राष्ट्रपतिको संवैधानिक दायित्व भएको जिकिर गरिरहेको छ। राष्ट्रिय सभा गठनको विवादका कारण नयाँ सरकार गठन र समानुपातिकको सीट निर्धारणको काम पनि रोकिएको छ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसले तेस्रो दललाई अघि सारेर सरकार बनाउँछु भन्नु हास्यास्पद भएको बताउनु भएको छ। काठमाडौँबाट चुनाव जितेका सांसदलाई बधाई दिन आयोजित कार्यक्रममा एमाले अध्यक्ष ओलीले प्रधानमन्त्रीले जनमतलाई ध्यान दिएर खुरुकको राजीनामा गर्नुको साटो तेस्रो दलसँग मिलेर फेरि सरकार बनाउँछु भन्दै हिँडेको आरोप लगाउनुभयो। सरकारको यो नाटक धेरै दिन नटिक्ने दावी उहाँले गर्नुभयो। संविधानमा हुँदै नभएको कुरालाई लिएर कांग्रेसले न्यू खोजेको र राष्ट्रपति लाई विवादमा तानेको भन्दै सरकारका मन्त्रीहरूलाई मर्यादामा रहेर बोल्न पनि एमाले अध्यक्ष ओलीले चेतावनी दिनुभयो।
सम्माननीय राष्ट्रपतिज्यूलाई अनावश्यक ढंगले विवादमा तान्ने खालका प्रयासहरू भइरहेका छन्। म सरकारको ध्यान आकर्षण गर्न चाहन्छु, एउटा नैतिक सीमाभित्र बस्नुहोस्। मन्त्रीजीहरूलाई म भन्न चाहन्छु, आफ्नो अलिकति हैसियत मर्यादा र ठेगान बुझेर कुरा गर्नुहोस् र अनावश्यक अनुचित ढंगले परिणाम आइसकेपछि यो अध्यादेश भन्ने जुन छ राष्ट्रपतिज्यूले त्यो असंवैधानिक अध्यादेश जारी गर्ने गर्दैन कसरी गर्ने?
संसदले राखेका भन्दा फरक प्रावधान राखेर रा कांग्रेसले अध्यादेश बनाएको भन्दै एमाले अध्यक्ष ओलीले एउटा दलले मात्रै बनाएको अध्यादेश पारित गर्न नहुने बताउनुभयो। अल्पमतमा परेको थाहा हुँदाहुँदै पनि महत्वपूर्ण नियुक्ति गर्नु अशोभनीय भएको भन्दै ओलीले चुनावी हारबाट आत्तिएर जनमत विपरीतका काम नगर्न कांग्रेसलाई सुझाव दिनुभयो। चुनावमा गएपछि हार पनि स्वीकार्न सक्नुपर्ने भन्दै ओलीले हारको समाचार नसुन्नका लागि कांग्रेसलाई अब चुनावमा भाग नलिन सुझाव दिनुभयो। यस्तै केही तत्त्वले माओवादी र एमालेका नेताका कान फुकेर एकता भाँड्ने सपना देखेको भन्दै अध्यक्ष ओलीले अब केही दिनमै माओवादी र एमालेको एकता हुने दावी गर्नुभयो।
म तपाईँलाई ढुक्क रहन आग्रह गर्न चाहन्छु, कसैले हात समातेर नगेर पार्टी एकताको हामीलाई यसो गुरुमन्त्र दिएर त्यो सुनेर आएर हामीले थाहा गर हामीले गरेको प्रयास हो नि हो सबै कम्युनिस्टहरूको यत्रो बहुलता हुने, वामपन्थीहरूको यत्रो बहुलता हुने, हामी विभाजित हुने, अरूले शासन गर्ने अनि खेल्ने, केही केही गैडाका जस्ता जिब्रा लिएर माया गरेको स्वाङ पार्दै चाट्न खोज्दै गैडाले चाट्यो भने के हुन्छ चाटिँदा थाहा गैडाले जहाँ चाट्छ त्यो छाला मात्रै होइन मासुसँग जान्छ चाट्दै। हामीलाई त्यसरी बडो प्रेमपूर्वक यसो 21 गरौँ भनेर जिब्रा निकालेर हामीले त्यो बुझेका छौँ बुझ्छौँ, हामीसँग त्यही अनुभवहरू छन्। त्यसकारण तपाईँहरू ढुक्क हुनुहोस् नाच्नुहोस्।
कार्यक्रममा माओवादी नेता नारायण काजी श्रेष्ठले सरकारले खुरुक्क राजीनामा नदिए जनताले नछाड्ने चेतावनी दिनुभयो।
यो परिणामलाई प्रश्न देख्दा देख्दै महागठबन्धनको शानदार बहुमत देख्दा देख्दै सरकार निर्माणको प्रक्रियामा गतिरोध उत्पन्न गर्नेहरूलाई हामी छोड्दैनौ, जनताले छोड्दैन। त्यस पछाडि हामी सरकार बनाएर सम्झौता गर्नु परे सम्झौता गर्छौ, उनीहरूसँग आवश्यकता पर्दा देशका हितमा सहमति र सहकार्य नै गर्छौ। तर लोकतन्त्रको मुख्य मान्यता निर्वाचित शक्तिलाई सरकार यसलाई उचाउनु पर्ने कुनै तत्त्वलाई हामी छोड्दैन।
सिधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। नेपाल दर्पणमा रिपोर्टसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
हिजो आज नेपालीको विदेश जानी बानी, कोही जान्छन् जानी जानी, कोही जान्छन् जानी, कति लाग्छ खर्च भर्च, कमाइ कति हुन्छ, ओभर टाइम बिदानी, अरू के दिन्छ, कामा के हो बसै कहाँ हो, के हुन्छु बिदा, सबै कुरा प्रष्ट हुनु नराखी दुविदा। विदेश जाँदा बुझेर जानु, धोका ठक्कर कसैले नखानु, धोका ठक्कर कसैले नखानु।
काम गर्न विदेश जाँदै हुनुहुन्छ भने आफू जाने ठाउँ, गर्नुपर्ने काम, कम्पनीसँगको सम्झौता पत्र जस्ता कुरा राम्रोसँग हेरेर मात्रै जानुहोला। यसमा अरूको भर पर्नु हुन्न, नत्र विदेशमा दुःख पाइन्छ।
कमाउँछन् खुसी सबको लागि,
खुसी जसले पुरा गर्छ सबको सपना, सौभाग्य हाम्रो, त्यस खुसीलाई हामी पुर्याउँछौँ सबको हृदयमा,
ढुक्क छौँ। हाम्रो खुसीलाई हिमाल रेमिटले तुरुन्तै हाम्रो परिवारमा पुर्याइदिइरहेको छ।
हिमाल रेमिट, पुर्याउँछौँ खुशी। A product of Himalayan Bank Limited.
तपाईँ अहिले रेडियो, मोबाइल एप्लिकेशन र अनलाइनबाट प्रसारण भइरहेको उज्यालो रेडियो नेटवर्कको नेपाल दर्पण सुन्दै हुनुहुन्छ। यतिन्जेल हामीले वीरगंजमा ग्यास उद्योगमा लागेको आगो निभाउन गएका दुईजना अग्नि नियन्त्रकको ज्यान गयो, राष्ट्रपति भण्डारीसित एमाले अध्यक्ष ओली र माओवादी अध्यक्ष प्रचण्डको भेट, कांग्रेसले तेस्रो दललाई अघि सारेर सरकार बनाउँछु भन्नु हास्यास्पद भएको एमाले अध्यक्ष ओलीको भनाई लगायतका खबर प्रस्तुत गर्यौं।
अब बाँकी प्रसंग, प्रतिनिधि सभामा प्रत्यक्षतर्फ 23 सीट जितेको नेपाली कांग्रेसले समानुपातिकमा 40 सीट पाउने भएको छ। जम्मा 63 सीट जितेको कांग्रेसबाट प्रतिनिधि सभामा कम्तीमा एक तिहाई अर्थात 21 जना महिला निर्वाचित हुनुपर्छ। कांग्रेसको प्रत्यक्षबाट एकजना पनि महिला नजितेकाले संविधान अनुसार समानुपातिकबाट मात्र एक तिहाई पुर्याउनु पर्ने बाध्यता छ। समग्रमा कम सीट जितेकाले कांग्रेसले अरू दलको तुलनामा समानुपातिकबाट सबैभन्दा धेरै 19 जना पुरूष छनौट गर्न पाउने भएको छ। यद्यपि कांग्रेसले 21 जना भन्दा धेरै महिला सांसद बनाए पुरूषको संख्या घटाउनुपर्छ। प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन अनुसार समानुपातिकबाट बन्द सूचीमा रहेका उम्मेद्वार निर्वाचित गर्दा क्रम संख्या अनुसार नै निर्वाचित गर्नुपर्छ। त्यस्तै कानूनमा उल्लेख भएको 7 क्लस्टरको अनुपात अनुसार छनौट गर्नुपर्ने बाध्यता पनि छ। यस्तो अवस्थामा समानुपातिकबाट कांग्रेसका को निर्वाचित हुँदैछन् त? प्रकाश ढकालको रिपोर्ट।
कांग्रेसले समानुपातिकबाट निर्वाचित नगरिन हुने कम्तीमा 21 जना महिलामा खस आर्यकोटाबाट 7 जनाले सांसद बन्ने अवसर पाउँदैछन्। कांग्रेसले निर्वाचन आयोगमा बुझाएको समानुपातिकको बन्द सूची अनुसार यो क्लस्टरबाट सुजाता कोइराला, पुष्पा भूषाल गौतम, डिला संग्रौला, मीना पाण्डे, उमा रेग्मी, दीपशिखा शर्मा र रूक्मिणी देवी कोइराला सांसद बन्नुहुनेछ। आदिवासी जनजाति क्लस्टरबाट कांग्रेसले 6 जना महिलालाई निर्वाचित गर्न पाउने निर्वाचन आयोगले जनाएको छ। जस अनुसार बन्द सूचीमा रहेका ज्ञान कुमारी छन्थ्याल, प्रमिला राई, महेन्द्र कुमारी लिम्बू, हिरा गुरूङ, मीना सुब्बा र सुवर्ण ज्वार्चनले अवसर पाउनेछन्। यस्तै दलित महिला कोटाबाट सुजाता परिहार, लक्ष्मी परिहार सेवा र विमला नेपाली सांसद बन्नुहुनेछ। मधेसी क्लस्टरबाट कोषाध्यक्ष सीता देवी यादव, चित्रलेखा यादव र मीनाक्षी झा सांसद बन्नुहुनेछ। निर्वाचन आयोगका अनुसार कांग्रेसले थारू वा मुस्लिम कोटा मध्ये कुनै एउटा क्लस्टरबाट मात्र प्रतिनिधि चयन गर्न पाउँछ। दुवै कोटाबाट एक एकजना निर्वाचित गर्दा महिलातर्फ जम्मा प्राप्त गरेको 21 भन्दा धेरै हुने भएकाले थारू वा मुस्लिम मध्ये कुनै एकबाट एकजना छनौट गरिनुपर्छ। जस अनुसार थारू कोटाको पहिलो नम्बरमा रहेकी पार्वती डीसी चौधरी वा मुस्लिम कोटाको पहिलो सूचीमा रहनुभएकी सरबत आरा खान मध्ये एकजनाले सांसद बन्ने अवसर पाउनेछन्। महिलातर्फ पिछड़िएको क्षेत्रबाट हुम्लाकी रंगमती शाही सांसद बन्ने पक्का भएको छ। त्यस्तै कांग्रेसले पठाउने पुरूषतर्फका 19 जनाको नाम मध्ये 6 जना खसारे कोटाबाट पठाउनुपर्छ, जसमा बालकृष्ण खाँड, दिलेन्द्र बडु, किशोर सिंह राठौर, सत्यनारायण खनाल, सूर्यबहादुर केसी र मोहन प्रसाद पाण्डे सांसद बन्नुहुनेछ। पुरूषतर्फको आदिवासी जनजाति कोटाबाट बहादुर सिंह लामा, कर्मा घले, उमेश श्रेष्ठ, लालकाजी गुरूङ र जीव छिरिङ लामा छनौट हुने सम्भावना बढ़ी छ। कांग्रेसको दलित क्लस्टरबाट मानबहादुर विश्वकर्मा, मीनबहादुर विश्वकर्मा र प्रकाश रसाईली सांसद बन्ने भएका छन्। त्यस्तै मधेसी कोटाबाट पनि विनोद चौधरी, स्मृति चौधरी र नागेन्द्र कुमार राय गरी 3 जना सांसद बन्नुहुनेछ। त्यस्तै थारू वा मुस्लिम क्लस्टरबाट 1 जना मात्र छनौट हुने भएकाले थारू कोटाको पहिलो नम्बरमा रहेका पदमनारायण चौधरी वा मुस्लिम कोटाको पहिलो नम्बरमा रहेका अहतर कमाल मुसलमान मध्ये 1 जनाले सांसद बन्ने अवसर पाउनुहुनेछ। पुरूषतर्फ पिछड़िएको क्षेत्रबाट कांग्रेसका रामबहादुर विष्ट सांसद बन्नुहुनेछ।
ललितपुर क्षेत्र नम्बर 1 प्रतिनिधि सभा सदस्यमा निर्वाचित एमाले सांसद नवरा सिलवाल विरूद्ध कागजात कृत्य गरेको मुद्दा परेको छ। महानगरी प्रहरी परिसर काठमाडौँले सरकारी वकिलको कार्यालय काठमाडौँ मार्फत जिल्ला अदालत काठमाडौँमा मुद्दा दर्ता गरेको हो। नेपाल प्रहरीका तत्कालीन डीआईजी सिलवालले महानिरीक्षक बडुवाका सम्बन्धमा सर्वोच्चमा पेश गरेका कागजात कृत्य भएको भन्दै सर्वोच्च अदालतले कृत्य गर्नेमाथि अनुसन्धान गर्न आदेश दिएको थियो। त्यही आदेश अनुसार छानबिन गरेर काठमाडौँ प्रहरीले सिलवालमाथि मुद्दा दर्ता गरेको हो। महानिरीक्षक हुन पाएपछि राजीनामा दिएर एमाले प्रवेश गरेका सिलवाल सांसद चुनिनु भएको हो। मुद्दा दर्ता गरेपछि अब सिलवाललाई पनि पक्राउ गरिने महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको छ।
देशका 28.5% नागरिक निकै गरीब अवस्थामा रहेको एक अध्ययनले देखाएको छ। राष्ट्रिय योजना आयोगले काठमाडौँमा सार्वजनिक गरेको नेपालको पहिलो राष्ट्रिय गरिबी सूचकांक एमपीआई सम्बन्धी प्रतिवेदनमा देशभर 28.5% नागरिक गरीब रहेको देखाएको हो। एमपीआई प्रतिवेदनले सन् 2006-14 अवधिमा नेपालको गरिबी आधा घटेको पनि देखाएको छ। स्वास्थ्य, शिक्षा र जीवनस्तर गरी 3 क्षेत्रबाट अध्ययन गरी कुपोषण, न्यून शिक्षा, बिजुली, खानेपानी तथा पर्याप्त सरसफाई लगायत एमपीआईले अनुसरण गरेका 10 सूचकांकमा आधारित रहेर प्रतिवेदन तयार गरिएको हो। प्रदेश नम्बर 2 र प्रदेश नम्बर 6 गरिबी दर उच्च रहेको पनि प्रतिवेदनमा उल्लेख छ। प्रदेश नम्बर 2 र 6 50% नागरिक गरिबीको रेखामुनि रहेका र उनीहरू खाना पकाउने इन्धन, सरसफाई, बिजुली, शिक्षा एवं स्वास्थ्य जस्ता आधारभूत आवश्यकताबाट समेत वञ्चित भएका प्रतिवेदनमा उल्लेख छ। प्रतिवेदनमा प्रदेश नम्बर 5 र 7 गरिबीको दर 30% र प्रदेश नम्बर 1, 3 र 4 15% रहेको उल्लेख छ। प्रतिवेदन सार्वजनिक गर्दै राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डाक्टर स्वर्णिम वाग्लेले गरिबीको जरामा गएर अध्ययन गर्ने एमपीआई विधि पहिलो पटक लागू गरिएको र यसले विकास निर्माणका स्रोत परिचालनमा सहयोग पुग्ने दावी गर्नुभयो।
यस वर्षको विद्यालय शिक्षा परीक्षा अर्थात एसईई चैत 8 गतेदेखि शुरू हुने भएको छ। परीक्षा नियन्त्रण कार्यालयको आज भक्तपुर सानो ठिमीमा बसेको बोर्ड बैठकले चैत 8 गतेदेखि परीक्षा शुरू गर्ने निर्णय गरेको परीक्षा नियन्त्रक अम्बिका प्रसाद रेग्मीले जानकारी दिनुभयो। बिहान 8 बजेदेखि 11 बजेसम्म हुने परीक्षा चैत 20 गतेसम्म चल्नेछ। परीक्षा नियन्त्रक रेग्मीका अनुसार चैत 8 गते अनिवार्य अंग्रेजी र 9 गते अनिवार्य नेपालीको परीक्षा हुनेछ। यस्तै 12 गते अनिवार्य गणित, 13 गते अनिवार्य विज्ञान, 14 गते सामाजिक अध्ययन, 15 गते स्वास्थ्य, जनसंख्या तथा वातावरण शिक्षाको परीक्षा हुनेछ। चैत 16 गते ऐच्छिक प्रथम र 17 गते ऐच्छिक द्वितीय विषयको परीक्षा हुने परीक्षा नियन्त्रण कार्यालय भक्तपुरले जनाएको छ। सैद्धान्तिक तर्फको परीक्षा चैत 17 गते नै सकिए पनि प्राविधिक तर्फको परीक्षा भने 20 गतेसम्म चल्नेछ। सिधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल दर्पणमा। मेरो पनि भन्नु छ सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
सेवा शुभारम्भ
स्टार हस्पिटलले आफ्नै सुविधा सम्पन्न भवनबाट सेवा शुभारम्भ गरेको सहर्ष जानकारी गराउँदछौ।
विशेषताहरू:
शान्त वातावरणमा बालकदेखि वृद्धसम्मका लागि सबै खाले उपचार तथा अपरेशन सेवा,
मोडुलर अपरेशन थिएटर,
क्यान्सर रोगको उपचार तथा शल्यक्रिया सेवा,
आईसीयू सीसीयू एनआईसीयू को व्यवस्था,
सिटी स्क्यान सेवा,
चौबिसै घण्टा चिकित्सकीय सेवा,
हिप तथा घुँडा प्रत्यारोपण सेवा लगायत स्वास्थ्य सम्बन्धी सम्पूर्ण उपचार एकै छानामुनि उपलब्ध छ।
थप जानकारीका लागि स्टार हस्पिटल लिमिटेड, सानिपा हाइट, रिङ रोड, ललितपुर।
फोन नम्बर 01-5550-197, 5550-198, 5552-227।
बगेको खोला फर्किएला, समयले नि फर्किएला, तर कोरियन भाषाले अड्किएला। विगतका वर्षहरूमा हजारौं विद्यार्थीहरूलाई कोरियन भाषा उत्तीर्ण गराउन सफल मल्टी प्रोफेसनल एकाडेमी एमपीए बाग बजारमा कोरियन भाषा तयारी कक्षाहरू धमाधम सञ्चालन भइरहेका छन्। सुविधाहरू: डेली टेस्ट तथा फिडब्याक सहित दैनिक 3 घण्टा तयारी कक्षा, प्रत्येक हप्ता छुट्टै विकली टेस्ट पनि, नियमित परीक्षाहरूको माध्यमबाट विद्यार्थीहरूको स्तर छुट्याई सोही अनुरूपको विशेष कक्षाहरूको व्यवस्था, कमजोर विद्यार्थीले सपोर्टिङ क्लास अनिवार्य रूपमा लिनै पर्ने व्यवस्था। मल्टी प्रोफेसनल एकाडेमी एमपीए बाग बजार, पुरानो बस पार्क नजिकै। फोन 01-424-6024।
नेपालकै ठूलो आँखा अस्पतालको सञ्जाल भएको दृष्टि आई केयर सिस्टमद्वारा सञ्चालित अत्याधुनिक प्रविधि सहित अन्तर्राष्ट्रिय स्तरको आँखा अस्पताल अब काठमाडौँको कलङ्कीमा। हाम्रा सेवाहरू: बिना इन्जेक्सन मोतीबिन्दुको शल्यक्रिया, जलबिन्दु र पर्दाको शल्यक्रिया, भिटिएस प्रविधिबाट अल्छी आँखाको उपचारको साथै सम्पूर्ण आँखाको परीक्षणका लागि दृष्टि आँखा केन्द्र सिलचटार कलङ्की। फोन नम्बर 01-4032-961 र 62, वेबसाइट drishtiaye.org। अन्य शाखाहरू विश्वज्योतिमल जमल, चाबैल मेडिकेयर सँगै तथा बिरतामोड र बिरगंज पनि। दृष्टि आँखा केन्द्र,
सबैका लागि दृष्टि, सबैका लागि दृष्टि।
विभिन्न रेडियो स्टेशनबाट मेचीदेखि महाकालीसम्म र मोबाइल एप्लिकेशन तथा अनलाइनबाट संसारभरि एकसाथ प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
अब बाँकी खबर। भक्तपुरको सूर्य विनायक नगरपालिका 8 सूर्य विनायकमा घर प्लस्टर गर्ने क्रममा चारतला माथिबाट खस्दा खोटाङ घर भई काठमाडौँ जोरपाटी बस्दै आएका 28 वर्षीय बसन्त राईको ज्यान गएको छ। प्लास्टर गर्ने क्रममा खसेर गम्भीर घाइते भएका राईको भक्तपुर अस्पतालमा उपचारका क्रममा ज्यान गएको प्रहरीले जनाएको छ।
बागलुङको बडीगाड गाउँपालिकामा मोटरसाइकल दुर्घटना हुँदा ढोरपाटन नगरपालिका वडा नम्बर 1 का 36 वर्षका खगेन्द्र विसीको ज्यान गएको छ। दुर्घटनामा घाइते भएका उहाँको हेलिकप्टर मार्फत गण्डकी अस्पताल पोखरा लैजाँदै गर्दा बाटोमै ज्यान गएको प्रहरीले जनाएको छ।
भालुले आक्रमण डोटीमा 1 महिलाको ज्यान गएको छ। जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार पूर्वी चौकी गाउँपालिका 6 बस्ने अन्दाजी 30-35 वर्षीय किशोरा देवी भूलको भालुले आक्रमण गर्दा ज्यान गएको हो। घर नजिकैको जंगलमा आज दिउँसो दाउरा काट्न गएका बेला भालुले आक्रमण गर्दा भूलको ज्यान गएको हो।
पहेँलो धातुलाई सक्कली सुन हो भन्दै ठगी गरेको आरोपमा 2 जनालाई प्रहरीले पक्रेको छ। सिन्धुपाल्चोकको बलेफी गाउँपालिकाका निरबहादुर तामाङ र बलेफी गाउँपालिकाकै तुलबहादुर तामाङलाई प्रहरीले पक्राउ गरेको हो। उनीहरूले नौसाद अलीलाई पहेँलो धातु दिएर सुनको ढिक्का हो भन्दै 10 लाख रुपियाँ ठगी गरेको प्रहरीले जनाएको छ। यो ठगीमा अरू पनि संलग्न रहेको आशंकामा छानबिन र खोजी भइरहेको प्रहरीले जनाएको छ।
सिराहाको कर्जना नगरपालिकामा एकै रातमा 6 घरमा सुरुङ खोनी लाखौं मूल्य बराबरको चोरी भएको छ। चोरहरूले गएराती कर्जना नगरपालिका 11 मा 6 घरमा सुरुङ खोनेर लाखौंको चोरी गरेका हुन्। सरोज पासवान, धर्मेन्द्र पासवान, रामपूजन पासवान, प्रेमा यादवको घरमा सुरुङ खोने चोरी भएको हो। त्यो समूहहरूले रामबहादुर राउत र जयकिशोर महराको घरमा सुरुङ खोनेर चोरीको प्रयास गरेको थियो।
हवाईजहाज नचल्दा गौचरणमा परिणत भइसकेको डोटीको दिपायल विमानस्थल कालोपत्रे गर्ने काम शुरू भएको छ। विमानस्थल कालोपत्रे गर्न सरकारले 8 करोड रुपियाँ बजेट विनियोजन गरेपछि आउँदो असार महिनाभित्र सम्पन्न गर्ने गरी सपना ग्याल्बा जेवी कन्स्ट्रक्सनले काम शुरू गरेको हो। कटिङ र फिलिङको काम सकिएको र पुष 15 गतेदेखि सबबेस मिलान गरी कालोपत्रेको काम शुरू गर्ने निर्माण कम्पनीका हर्कबहादुर शाहले जानकारी दिनुभयो।
नेपालगंजमा मंगिर 28 गते शुरू भएको 8 राष्ट्रिय पुस्तक प्रदर्शनी तथा शैक्षिक महोत्सवमा 80 लाखको कारोबार भएको छ। महोत्सव प्रचार समितिका संयोजक वसन्त लामिछानेका अनुसार महोत्सव अवधिभर 1,70,000 बढी दर्शकले अवलोकन गरेका छन्।
काठमाडौँ टोखाको झोर जंगलमा मृगलाई भनेर हानेको गोली लाग्दा एक महिला घाइते भएकी छिन्। आज दिउँसो टोखाको झोर जंगलमा शिकार खेल्न गएका युवाले मृग भनेर गोली हान्दा झोरकी घाँस काट्न गएकी 35 वर्षकी दुर्गा दुलाल घाइते भएको प्रहरीले जनाएको छ। महानगरीय प्रहरी परिसरका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक रविन्द्र धानुका अनुसार गोली लागेर घाइते भएकी दुलालको ग्रान्डी अस्पतालमा उपचार भइरहेको छ। गोली हान्ने युवालाई भने प्रहरीले पक्राउ गरेको छ।
मेरो पनि भन्नु छ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकता भएपछि एमाले पनि नरहने र माओवादी पनि नरहने भनेको खबर उज्यालो अनलाइनमा पढेर ईश्वर कार्की भन्नुहुन्छ, दुई पार्टी एकता तुरन्त गरी जनमतको कदर गर्नुको विकल्प छैन, त्यसपछि त न एमाले न माओवादी नै।
यसै विषयमा मिलन पाण्डेको भनाइ छ, वाम गठबन्धनले जसरी चुनावमा बहुमत ल्याएको छ यसलाई कायमै राखे इतिहास पनि बनाउन सक्छ।
रानी पोखरीमा पानी अड्याउने समस्या भएपछि आकर्षक डिजाइन फेल खाएको खबर उज्यालो अनलाइनमा पढेर फेसबुकमा किशोर खत्री भन्नुहुन्छ, डिजाइन बनाउने वरिष्ठ इन्जिनियरले पोखरीमा पानी अडाउने पुराना तरिका जानेका मानिसका कुरा सुने पो हुन्छ, ऐतिहासिक महत्वलाई ख्याल नगरी डिजाइन बनाउँदा रानी पोखरीलाई स्विमिङ पुल जस्तो बनाउन खोजियो।
एक महिनामै 4,000 विदेशी पर्यटक सोलुखुम्बुको खुम्बु क्षेत्रमा पुगेको खबर उज्यालो अनलाइनमा पढेर पञ्जु चौधरी भन्नुहुन्छ, सबैजना सगरमाथा चढ्छन् भन्ने छैन, यही पर्यटक त हिमाल चढ्नेहरूका बारेमा अनुसन्धान गर्न पनि गएका होलान्।
सिराहामा सुरुङ खनेर 6 घरमा चोरी भएको खबर उज्यालो अनलाइनमा पढेर डी बोहरा छेत्री भन्नुहुन्छ, यसरी चोरी गर्ने नै चोरहरू पक्कै पनि छिमेकी देश भारतका होलान्, सरकारले सीमा नाका कडाई गर्नु पर्यो।
विचारका लागि तपाईँलाई धन्यवाद। तपाईँ पनि आफूलाई लागेका कुरा लेख्न र भन्न सक्नुहुन्छ।
मेरो पनि भन्नु छ
प्रस्तुत गर्दै हुनुहुन्थ्यो साथीहरू पीटी लुप्सन र मदन पौड्याल। अब विदेशका खबर। म्यानमारले विस्थापित रोहिंग्या समुदायलाई फिर्ता गर्ने प्रक्रिया शुरू गर्ने भएको छ। शरणार्थीका रूपमा बंगलादेशको ढाका लगायतका विभिन्न ठाउँमा पुगेका रोहिंग्यालाई स्वदेश फिर्ता गराउने प्रक्रिया अबको 10 दिनपछि शुरू गर्ने प्रतिबद्धता म्यानमारले गरेको छ। म्यानमार र बंगलादेशका विदेश सचिवको बैठकले शरणार्थी फर्काउने विषयमा गएको नोभेम्बर 23 भएको सहमतिलाई अन्तिम रूप दिने निर्णय गरेको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले जनाएका। सहमतिमा ढाकामा शरण लिन पुगेका झण्डै 6,55,000 शरणार्थी मध्ये 3/4 जनवरीदेखि विभिन्न तहमा म्यानमार फिर्ता गरिनेछ। म्यानमारमा केही समय अघि भएको हिंसाका कारण रोहिंग्या समुदाय भागेर बंगलादेश लगायतका देश पुगेका थिए।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब खेल खबर। पीएफए अत्तरिया धनगढ़ीमा चलिरहेको फार वेस्ट पशुपति कप फुटबलको फाइनलमा पुगेको छ। धनगढ़ी रंगशालामा आज भएको सेमी फाइनलमा बलियो प्रतिद्वन्दी सुदूरपश्चिम 11 स्पोर्ट्स क्लबलाई 1-0 हराउँदै अत्तरिया उपाधि नजिकै पुगेको हो। दोस्रो सेमी फाइनलमा भोलि आयोजक फार वेस्ट पशुपति युवा क्लब र न्यू बुद्ध युवा क्लब फुलबारीले प्रतिस्पर्धा गर्नेछन्।
एभरेस्ट प्रिमियर लीग ईपीएल क्रिकेटमा आज विराटनगर वारियर्स र भैरवा ग्ल्याडिएटर्स विजयी भएका छन्। त्रिवेणी क्रिकेट मैदान कृतिपुरमा आज भएको खेलमा विराटनगरले पोखरा राइनोजलाई 3 हराएको हो। पारस खड्का कप्तान रहेको विराटनगर वारियर्सको यो दोस्रो जित हो। जितका लागि पाएको 123 रनको लक्ष्य विराटनगरले 7 गुमाएर खेल सकिन 2 बाँकी सदा भेटाएको हो। यस्तै दोस्रो खेलमा भैरवा ग्ल्याडिएटर्सले काठमाडौँ किङ्स इलेभेनलाई 7 हरायो।
र श्रीलंकासँगको पहिलो 2020 क्रिकेटमा भारतले गतिलो प्रदर्शन गरेको छ। भारतले ताजा स्थितिमा 15.3 ओभर खेल्दा 3 गुमाएर 116 रन बनाएको छ। भारतका लोकेश राहुल 61 र श्रेयस अयर 24 रन बनाएर आउट भए। अहिले महेन्द्र सिंह धोनी 9 र मनिष पाण्डे 2 रन बनाएर खेलिरहेका छन्। खेल खबरसँगै उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणको समय सकिन लागेको छ। विदा हुनु अघि आजका मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
वीरगंजमा ग्यास उद्योगमा लागेको आगो निभाउन गएका 2 अग्नि नियन्त्रकको ज्यान गयो, 3 घाइते। उद्योगमा लागेको आगो 10 नियन्त्रणमा।
देशभरिका 28% नागरिक गरीब, 2 र 6 प्रदेशमा गरीब धेरै रहेको दावी।
राष्ट्रपति भण्डारीसँग एमाले अध्यक्ष ओली र माओवादी अध्यक्ष प्रचण्डको भेट, राष्ट्रिय सभा गठन अध्यादेशका बारेमा छलफल।
रोहिंग्यालाई म्यानमारमा फिर्ता गराउने प्रक्रिया 10 दिनपछि शुरू हुने, बंगलादेश पुगेका मध्ये 3/4 फर्काइने।
र ईपीएल क्रिकेटमा विराटनगर वारियर्स र भैरवा ग्ल्याडिएटर्स विजयी।
उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो अनलाइन .com मा ताजा खबर पढ्दै र सुन्दै गर्नुहोला। आजको नेपाल दर्पण सकिएको छ। प्रविधिमा साथ दिने साथी सुरेश महर्जनसँगै हामी विष्णु विश्वकर्मा र सुफल काफले पनि बिदा हुन्छौं। नमस्कार।